आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मार कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
मित्र प्रभु येशु ख्रीष्टको महान र सामर्थ्य नाममा तपाई सबैलाई मेरो जय मसीह छ। आशा गर्दछु कि तपाई सबै उही दयालु परमेश्वरको अनुग्रहमा आनन्द कुशल हुनुहुन्छ अनि यही नै सधैँ नै परमेश्वरसँग हाम्रो प्रार्थना छ। मित्र जीवनमा कहिलेकाहीँ समस्याहरू कठिनाइहरू आउँदछन्, कोही पनि यसबाट वञ्चित छैन, चाहे प्रचारक होस्, चाहे पास्टर होस्, चाहे साधारण विश्वासी होस्, कोही पनि यसबाट वञ्चित हुँदैन, किनकि हामी सबै यो संसारमा शरीरमा छौँ। शरीरमा भएकोले गर्दाखेरि यी तमाम कुराहरू हाम्रो जीवनमा आउन सक्छन्। परमेश्वरले तपाईँ र मलाई अति नै महान योजनाको साथ सृष्टि गर्नुभएको थियो, तर जब पाप मानव जातिमा प्रवेश भयो तबदेखि मानिसहरू पापको परिणामस्वरूप यी तमाम कठिनाइहरू कष्टहरूमा भएर जानुपर्दछ। तर यी तमाम कष्ट कठिनाइहरू बिमारहरू मृत्युहरू एक दिन स्वर्गमा अन्त हुनेछ, जब हामी महिमित शरीर लिएर स्वर्गमा प्रवेश गर्नेछौँ। न त्यहाँ आँसु हुनेछ, न त्यहाँ कुनै रुवावासी हुनेछ, न त्यहाँ कुनै दुख बिमार हुनेछ, न मृत्यु नै हुनेछ, तर हामी सधैँ सदाको निम्ति आनन्दित हुनेछौँ। मित्र त्यो नै हामी हरेक विश्वासीहरूको निम्ति महान महिमित आशा हो, त्यही नै हाम्रो विश्वासको खास उद्देश्य हो। तर मित्र यो नसोच्नुहोस् कि ए खालि स्वर्गमा मात्र ती तमाम कुराहरूबाट समस्याबाट छुटकारा पाइने रहेछ, यो संसारमा त कुनै आशा रहेन रहेछ, असहाय पो रहेछु, जीवनको समस्या कष्टको कुनै उत्तर रहेनछ, समाधान रहेन रहेछ भनेर नसोच्नुहोस्। प्रभुले हामीलाई यो पनि प्रतिज्ञा गर्नुभएको छ कि उहाँ हामीसँग हुनुहुन्छ। मित्र उहाँले हामीलाई सम्हाल्नुहुन्छ, उहाँले हामीलाई ख्याल गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, डोर्याउनुहुन्छ, हामीलाई एक्लो छोड्नुहुन्न। त्यसकारण हताश नहुनुहोस्, निराश नहुनुहोस्, प्रभु तपाईँको साथमा हुनुहुन्छ, तपाईँको प्रार्थना सुन्न उहाँ चाहनुहुन्छ र सुन्नुहुन्छ। त्यसकारण जब जब तपाईँ र म यस्ता समस्याहरूमा भएर जाँदछौँ उहाँमा नजर लगाऊ, उहाँले हाम्रो तमाम आँखाका आँसुहरू र हृदयका व्यथाहरूको निवारण गरिदिनुहुनेछ। अनि मित्र तपाईँहरूले पठाएका प्रार्थनाका विषयहरू हामी निरन्तर प्रभुमा उठाइरहेका छौँ। हिम्मत राख्नुहोस्, परमेश्वरले तपाईँहरूको प्रार्थना उहाँको आफ्नै समयमा र इच्छा अनुसार पूरा गरिदिनुहुनेछ। त अब हामी परमेश्वरको वचन अध्ययनतिर प्रवेश गरौँ, त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौँ। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, तपाईँ मात्र हाम्रो सहारा हुनुहुन्छ, तपाईँ मात्र हाम्रो किल्ला हुनुहुन्छ जहाँ हामी शरण पर्न सक्छौँ, जहाँ हामी सान्त्वना पाउन सक्छौँ र हाम्रा समस्याहरूको निवारण पाउन सक्छौँ। प्रभुजी तपाईँ बिना हामी यो संसारमा असहाय छौँ, हामी यो संसारमा एक्लै हिँड्न सक्दैनौँ, तपाईँ को हर पल आवश्यकता छ, तपाईँको अनुग्रहको आवश्यकता छ। अनि हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि तपाईँ हामीसँग सदैव हुनुहुन्छ, हामीलाई त्याग्नुहुन्न, हामीलाई एक्लै छोड्नुहुन्न, आवश्यकताको टाइममा समस्याको समयमा सधैँ तपाईँ उपलब्ध हुनुहुन्छ। त्यसकारण हामी तपाईँलाई धन्यवाद दिन्छौँ। विशेष गरेर प्रभुजी, म ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु। यस बेला उनीहरू विभिन्न कष्टहरूमा भएर गइरहेका छन्। मलाई थाहा छैन, सायद कतिले आफ्नो हिम्मत हारिसकेका होलन्, मनमा आशा छोडिसकेका होलन् कि कहीँ पनि अब उपाय छैन भनेर। तर प्रभु, तपाईँमा के कुरा चाहिँ असम्भव छ? हरेक कुरा सम्भव छ प्रभु। हामी त्यसकारण तपाईँको चरणमा आउन चाहन्छौँ, तपाईँलाई हेर्न चाहन्छौँ। तपाईँ उनीहरूको जीवनमा अद्भुत कार्य गर्नुहोस्, आश्चर्य कर्म गर्नुहोस् प्रभु, ताकि तिनीहरूले एकपल्ट महसुस गर्न सकुन् कि तपाईँ अझै जीवित हुनुहुन्छ, अझै तपाईँले प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। प्रभुजी, सबैलाई तपाईँको हातमा राख्दै, यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा, आमेन। मित्र, आज हामी बाइबल अध्ययन यसैया 44 अध्यायबाट देख्न गइरहेका छौँ। मित्र, यसैया 44 अध्यायले 43 अध्यायको विषयलाई निरन्तर जारी राख्छ। तर अन्तिम अध्याय चाहिँ आइरहेको दण्डको उल्लेख गर्दै अन्त हुँदछ। यो अध्याय आइरहेको राज्यको ज्योतिमा र पवित्र आत्माको प्रतिज्ञामा सर्दछ। यो अध्यायमा मूर्ति पूजाको विरुद्ध कडवा व्यङ्ग्य रचना छ, जुन विनाश भइरहेको छ। यो नै यो विशेष खण्डको फेरि दोहोरिएको विषय हो। मानव हृदय परमेश्वरबाट मूर्तितिर फर्किजाने प्रवृत्ति छ। आज ख्रिस्टियनहरू निश्चय नै हातले बनाएका प्रतिमाहरूको पूजा त गर्दैनन् वा पूजा गर्न जाँदैनन्, तर कुनै पनि कुरा जुनमा परमेश्वरको सट्टामा आफैलाई समर्पण गर्दछ, आफैलाई दिन्छ भने त्यो मूर्ति हो, प्रतिमा हो। यो मूर्ति विश्वासीहरूको निम्ति आफ्नो काम हुन सक्छ, अधिक भन्दा अधिक पैसा बनाउने इच्छा हुन सक्छ, प्रसिद्धताको र ओहदाको खोजी हुन सक्छ, सुख भोग विलास हुन सक्छ, सेक्स हुन सक्छ, मद्यपान हुन सक्छ। यिनीहरू हाम्रा मूर्तिहरू हुन्। विशेष गरेर मूर्तिहरूको विरुद्धमा अगमवक्ताको अति नै ठूलो व्यङ्ग्य र निन्दा 46 अध्यायमा देख्नेछौ। त्यहाँ हामी यो विषयलाई अधिक गरेर विचार गर्ने र मूर्ति र परमेश्वर बीच खास भिन्नताको जाँच गर्ने मौका पाउनेछौँ। त यहाँ 44 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौँ कि आत्माको प्रतिज्ञा, पवित्र आत्माको प्रतिज्ञा। परमेश्वरले इसरायलीहरूलाई आफ्नो चुनिएका जनहरू भन्नुहुन्छ र तिनीहरूलाई आफ्नो सहायताको निश्चय दिनुहुन्छ। त्यसपछि त्यहाँ पवित्र आत्माको उल्लेखनीय यो अगमबाडी छ। यसैया 44 अध्याय 3 पदमा भनिएको छ, म तिर्खाएकोलाई पानी खन्याइदिनेछु र सुक्खा जमिनमा खोलाहरू बगाउनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु र तेरो सन्तानलाई आशिष दिनेछु। म विश्वास गर्दछु कि यो आत्माको झरीको संकेत हो, जुन युएल 2:28-32 मिल्दो जुल्दो छ। यदि तपाईँले युएलको अगमबाडी बडो होसियारी र ध्यानपूर्वक पढ्नु भए, तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि त्यो पेन्टिकोस्टको दिनमा पूरा भएको थिएन। जब पत्रुसले यसबाट उद्धृत गरे, उसले दुई कुरा गरे। पहिलो चाहिँ उसले भने यो त्यो हो, उसले भने कि यो पूरा भएको थियो। उसले यो भनेनन्। त्यहाँ यरुसलेमका भिडहरूले चेलाहरूलाई खिसी गरिरहेका थिए, हाँसो उडाइरहेका थिए, किनभने तिनीहरू विभिन्न भाषाहरूमा बोलिरहेका थिए। ती भिडहरूले दोष लगाइरहेका थिए कि ती चेलाहरू पवित्र आत्माले नभरिएर एका बिहानै मध्यले मातिएका थिए भनेर। त्यसै कारण पत्रुसले भावमा भन्छन्, सारमा भन्छन्, यसले तपाईँहरूलाई आश्चर्य तुल्याउनु हुँदैन, किनभने यस्तै मिल्दो जुल्दो उही कुराले आखिरी दिनहरूमा स्थान लिनेछ। अहिले हामी कसरी थाहा पाउनेछौँ कि कि त्यो पेन्टेकोस्टको दिनमा पूरा भएको थिएन। युएलको अगमबाडी, त्यहाँ धेरै कारणहरू छन्। पहिलो, युएलले भने, युएल 2:30-31 पदमा, आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धुवाका खामाहरू। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि सूर्य अन्ध्यारोमा र चन्द्र चाहिँ रगतमा परिवर्तन हुनेछ। अनि निश्चय नै यसले पेन्टिकोस्टको दिनमा स्थान लिएको थिएन, थियो र मलाई लाग्दैन। अगमवक्ताको अगमबाडी पेन्टिकोस्टको दिनमा पूरा भएन भन्ने कुराको दोस्रो कारण यो छ, प्रेरितहरूको कामहरूका पुस्तकको रेकर्डले हामीलाई भन्छ, पवित्र आत्मा त्यहाँ सम्पूर्ण मानिसहरूमाथि खन्याएको थिएन। सम्पूर्ण मानिसहरूमाथि, सबै मानिसहरूमाथि खन्याएको थिएन। तर योलले भने, सुन्नुहोस्, योल 2:29 पदमा, त्यस दिन म मेरो आत्मा सबैमाथि खन्याउनेछु। सबैमाथि, यहाँ जोड दिएको कुरामाथि ध्यान दिनुहोस्, सबैमाथि, अर्को शब्दमा प्रत्येकमाथि। तर प्रेरितहरूको कामको पुस्तकमा त्यहाँ 120 चेलाहरू थिए र त्यसपछि 3,000 विश्वासीहरू थपिए। कदापि सबैमाथि, प्रत्येकमाथि त्यो आत्माको वर्षै भएको थिएन। त्यस दिनदेखि अहिलेको यो वर्तमान दिनसम्म करिब 2,000 वर्ष पछि पनि यो अझसम्म सबैमाथि, प्रत्येकमाथि आत्माको खन्याई भएको छैन। त्यस समयमा सम्भवत करिब 500,000 मानिसहरू यरुसलेममा आएका थिए। तर कसैले यो भन्न सक्दैन कि त्यस समयमा योलको अगमबाडी बिल्कुलै पूरा भएको थियो। तर योल अगमवक्ताको अगमबाडीको परिपूर्णता भविष्यमा आइरहेको छ। यो नै कारण म बार बार यो भन्ने गर्दछु, परमेश्वरको लागि सबभन्दा महान दिनहरू चाहिँ भविष्यमा आउनलाई बाँकी नै छन्। त्यसपछि मूर्ति पूजाको विरुद्ध निन्दाको हामी देख्छौ। पद 9-20 पदमा हामीसँग मूर्तिहरूको विरुद्ध निन्दा छ। अगमवक्ताले यो विषयसँग व्यवहार गर्ने तरिका चाहिँ महान भयानक छ। ती मानिसहरू जो प्रतिमाहरू, मूर्तिहरू बनाउँछन्, तिनीहरू आफ्ना देवताहरूको अर्थविहीन मूर्ख चरित्र छ। एक प्रतिमासँग मानवसँग भएको 5 इन्द्रियहरू छैनन्। मूर्तिले सुन्न, देख्न, बोल्न, सुँग्न र महसुस गर्न सक्दैन। पावले तिनीहरूलाई केही पनि होइन, बेकार भन्दछन्, व्यर्थ भन्दछन्। अनि तिनीहरू त्यस्तै छन्, तिनीहरूले कसैलाई सहायता गर्न सक्दैन। 10 पदमा भनिएको छ, सुन्नुहोला, 44:10 पदमा, कसले देवता बनायो अथवा केही काम नलाग्ने खोपेको मूर्तिलाई ढालेर बनायो? अगमवक्ताले प्रश्न गर्दछन्, किन तिमी देवता बनाउनमा आफ्नो सम्पूर्ण समयको बिताउँछौ? तिमीलाई शरम हुनुपर्ने, तिमी परमेश्वरलाई बनाउँदैनौ, परमेश्वरले बरु तिमीलाई बनायो। अहिले अगमवक्ता मूर्ति बनाउने बारेमा निरन्तर आफ्नो कथनलाई जारी राख्छन्। शिल्पकार, मूर्तिकारले केही धातुबाट देवता बनाउने काममा धेरै कठोर परिश्रम गर्दछन्। तर उसको परिश्रमले उसलाई थकाउँछ र कमजोर बनाउँछ, र यसले उनी कमजोर मानिस मात्र हुन् भन्ने कुराको प्रकट गर्दछ। देवता बनाउँदा उसको परिश्रम, समय र पैसा दिए तापनि उसले केही पाउँछ? के कुरा पाउँछ उसले? उसले केही पनि पाउँदैन, केवल सुन्दर मूर्तिको टुक्रा बाहेक। मानव निर्मित देवताको सुरुवात जंगलमा सुरु हुन्छ, तैपनि परमेश्वरले नै त्यो रुखहरूको बनाउनु भयो। केवल परमेश्वरले मात्र बनाउन सक्नुहुन्छ, तर मानिसहरूले आफ्नो निम्ति, आफ्नै कल्पनामा आफ्नो निम्ति देवताहरूको मूर्तिहरू बनाए। अनि 15 पदमा हामी देख्छौ, तब त्यो मानिसको निम्ति दाउरा हुन्छ र त्यसले त्यो लिएर आफै त्यसको आगो ताप्छ, त्यसले त्यो जलाएर रोटी पकाउँछ, त्यसले त्यसको देवता बनाएर त्यसलाई पुज्छ, त्यसले त्यसबाट खोपेर मूर्ति बनाउँछ र त्यसलाई दण्डवत गर्छ। काठबाट देवताहरू बनाउँदा निस्केको काठको चोइटा टुक्रा टाक्रीहरू र आफैलाई न्यानो राख्न, आगो ताप्नलाई दाउरा बाल्न र रोटी भात पकाउनलाई त्यो शिल्पकार स्वयंले प्रयोग गर्दछ। यो खाली व्यवहारिक र सहायक मददगार योगदान हो जुन एक देवताको बनाउने कामबाट आउँछ। वास्तवमा काठका टुक्रा टुक्रीहरू मददगार छन्, तर त्यो मूर्ति तपाईँको निम्ति कति पनि लाभप्रद असल कुरा होइन। त्यसले तपाईँलाई न्यानो पार्न सक्दैन। यसले तपाईँको भात, तपाईँको रोटी, तपाईँको भोजन पकाउँदैन। यसले तपाईँलाई सहायता गर्न सक्दैन। यसले तपाईँलाई बचाउन सक्दैन। प्रतिमाले तपाईँको निम्ति केही पनि गर्न सक्दैन। परमेश्वरले इसरायलीहरूको ध्यान आकर्षण गरिरहेका छन् कि प्रतिमा पूजा वास्तवमा कति धेरै व्यर्थ छ। मेरो मित्र, हामी धेरैले आफै स्वयंलाई त्यस्ता कुराहरूमा दिन्छौँ जुनले हामीलाई परमेश्वरबाट टाढा गराउँदछ, टाढा लैजाँदछ। तिनीहरूले हामीलाई सहायता गर्दैन, तिनीहरूले हामीलाई माथि उठाउँदैन, तिनीहरूले हामी कहाँ हर्ष, आनन्द, शान्ति ल्याउँदैन। अनि यो तथ्य हो कि तिनीहरूले कहिले पनि हामीलाई उद्धार गर्न, बचाउन सक्दैन। त्यसपछि निम्न पदहरूमा हामी देख्नेछौँ कोरसको बारेमा अगमबाडी 44:28 भनिएको छ, जसले कोरसका बारेमा भन्छ त्यो मेरो गोठालो हो र मेरो सबै इच्छा त्यसले पूरा गर्छ। यरुसलेमको बारेमा पनि यसो भन्छ, त्यो फेरि बनाइनेछ। अब मन्दिरको बारेमा चाहिँ तेरो जग बसालिनेछ। मित्र, यो कुरा मनमा लिनुहोस् कि यो पद वास्तवमा अर्को 45 हो, तर यहाँ हाम्रो नेपाली बाइबलमा र कुनै कुनै अङ्ग्रेजी बाइबलमा चाहिँ यो पद 24 चाहिँ 44 अंशमा राखिएको छ। तर मूलभूतमा हेर्ने हो भने यो 45 अंश वा भाग हो। यो कोरसको बारेमा अति नै उल्लेखनीय अगमबाडी हो। कोरसको जन्म हुनुभन्दा करिब 200 पहिले उसको नाम यहाँ दिइएको छ। उसलाई यसरी उपाधि दिइएको छ, मेरो गोठला। यो मात्र एक त्यस्तो स्थान हो जहाँ अन्य जाति व्यक्तिलाई यस्तो उपाधि दिइएको छ, यानि मेरो गोठाला। यहाँ भनिएको छ, जसले कोरसका बारेमा भन्छ त्यो मेरो गोठाला हो र मेरो सबै इच्छा त्यसले पूरा गर्छ। यरुसलेमको बारेमा पनि यसो भन्छ, त्यो फेरि बनाइनेछ। औ मन्दिरको बारेमा चाहिँ तेरो जग बसालिनेछ। यदि हामी इतिहासमा हेर्छौँ भने यो कति जिउको त्यो पुरा भएको छ कि यो कोरेस जसको बारेमा यहाँ करिब 200 पहिले अगमबाडी गरिएको छ, त्यही नै उसले गर्दछ। यहाँ परमेश्वर सबभन्दा पहिले उनको बारेमा भन्छन्, कोरेसको बारेमा, त्यो मेरो गोठालो हो। अनि दुसरा कुरा हामी देख्छौँ, मेरो सबै इच्छा त्यसले पूरा गर्छ। अनि तेस्रो कुरा हामी देख्छौँ, यरुसलेमको बारेमा पनि यसो भन्छ, त्यो फेरि बनाइनेछ। औ मन्दिरको बारेमा चाहिँ तेरो जग बसालिनेछ। अनि यो चारवटा कुरा चाहिँ यो व्यक्तिले गरे। यो व्यक्तिले इसरायलीहरूलाई आफ्ना मुलुकमा बन्धुवाबाट छुटकारा दिएर पठाए। यस व्यक्तिले यरुसलेमको पुननिर्माणको निम्ति ती बन्धुवाहरूलाई छुटकारा दिएर उत्साह दिए निर्माण गर्न, अनि त्यति मात्र होइन मन्दिरको निर्माणको निम्ति पनि तिनले तिनीहरूलाई उत्साह दिए। त्यसको बारेमा हामी अर्को दिनमा हामी देख्नेछौँ। अनि यस विचारलाई अर्को अध्यायमा विस्तृत रूपमा हामी अध्ययन गर्नेछौँ। प्रभु आफ्नो वचन अध्ययनद्वारा तपाईँ सबैलाई आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, TWR पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग TWR पोस्ट बक्स नम्बर 8-7 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
Yeah.